नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। आज संयुक्त राष्ट्रसंघ दिवस, सन् 1945 अक्टोबर 24 संयुक्त राष्ट्रसंघको स्थापना भएको हो। नेपालले 1955 डिसेम्बर 24 संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको हो। नेपाल संयुक्त राष्ट्रसंघ आबद्ध भएको 70 वर्ष पूरा भएको छ। आजको अन्तर संवादमा हामीले संयुक्त राष्ट्रसंघ दिवसको सन्दर्भमा कुराकानी गर्नेछौं। पूर्व परराष्ट्र सचिव एवं परराष्ट्र मामिलाका विज्ञ डाक्टर मदन कुमार भट्टराई अन्तर संवादमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब,
हजुर नमस्कार,
स्वागत छ यहाँलाई। जसरी संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो, मूलत दोस्रो विश्वयुद्धमा जुन विध्वंस विश्वले भोगेको थियो त्यो चाहिँ अब नदोहोरियोस् भन्ने त्यसको मूल उद्देश्य रहेको पाइन्छ। सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास होस् र सामाजिक निष्पक्षताका साथै आपसी सरसहयोगका लागि पनि सहजीकरण गर्न सकियोस् भन्ने मान्यता संयुक्त राष्ट्रसंघको थियो। नेपाल आबद्ध भएको पनि 70 वर्ष पूरा भएको छ। संयुक्त राष्ट्रसंघ र आजको अवस्थालाई विश्लेषण गरिदिनुहोस् न।
पहिलो धन्यवाद यहाँलाई, किनभने यो भर्खरै हाम्रो चाड सकिएको छ। अब नेपाल सम्बद्ध र छठको यहाँलाई शुभकामना र यहाँ मार्फत समस्त श्रोताहरूलाई शुभकामना। अब जहाँसम्म तपाईँको विषयवस्तुमा जाँदाखेरि तपाईँले भनिसक्नुभयो, यसको ब्याकग्राउन्डमै भनिसक्नुभयो, यो इको आयो कि ठिक छ होइन, सुनिएको छ?
हजुर हजुर, सुनिएको छ। हजुर
ठिक छ। अनि यो जसरी तपाईँले अहिले भूमिका भनिसक्नुभयो कि संयुक्त राष्ट्रसङ्घ कसरी स्थापना भयो के भयो भन्ने कुरा, अब संयुक्त राष्ट्रसङ्घले 80 वर्ष पुरा गर्नु आफैमा एउटा ठुलो सफलता हो, किनभने यसको प्रेडिसेसर अर्गनाइजेसन, अघिल्लो अर्गनाइजेसन लिग अफ नेसन 1920 स्थापना भएर तपाईँको यसको 20 वर्ष नपुग्दैमा तपाईँ दोस्रो विश्वयुद्ध भयो र त्यसपछि यसको चाहिँ प्रभावकारी अन्त भएर 1946 विधिवत बन्द भयो। त्यो हिसाबले पनि एउटा त्यो हिसाबले हेर्नु पर्यो। अब नेपालको हिसाबमा हेर्नुहुन्छ भने म अलिकति पृष्ठभूमिमा जाउँ। अब हामीले 1934 बेलायतसँग कुटनीतिक सम्बन्ध स्थापना गर्यौँ, जो चाहिँ राणाकालको धेरै ठुलो एउटा हाम्रो कुटनीतिक स्थापना त 1816 थियो। हामीले राष्ट्रपति नियोग स्थापना गर्यौँ, राजदूतावास स्थापना गर्यौँ। त्यसपछि हामीले अलिकति विश्व मञ्चमा हामीले सक्रियता देखाउन थाल्यौँ। तर सँगसँगै त्यो युद्ध शमशेरको पालामा एउटा के भयो भने उहाँले छोडेर जाने टाइम भइसक्यो हुनाले सायद तयारी भएन होला, हामी संयुक्त राष्ट्रसङ्घको संस्थापक सदस्य हुन पाएनौँ। जुन बेला सजिलो पनि थियो, केही गाह्रो पनि थिएन, हामीले त्यो बेला चाहेको भए, किनभने हाम्रो क्षेत्रका देश धेरै देशहरू चाहिँ तपाईँको अब उपनिवेशी थिए, हामी स्वतन्त्र राष्ट्र हामी गर्न सकेथ्यौँ, त्यसमा हाम्रो छुट भयो। त्यसपछि हामी 1949 हामीले स्वच्छताको लागि दरखास्त दियौँ। त्यसमा विभिन्न किसिमको अब एउटा स्थिति युद्धको सुरु भइसकेको थियो खुला राष्ट्रहरू बिचमा, र हाम्रो रोकियो र तपाईँले अघि भन्नुभए अनुसार अब डिसेम्बर 14, 1955 हामीले चाहिँ सदस्यता प्राप्त गर्यौँ, जुन अब छिट्टै 70 वर्ष पुरा हुँदैछ। हामीले 70 वर्षमा के गर्यौँ भने अब खास गरी संयुक्त राष्ट्रसङ्घलाई हामीले एउटा सारा राष्ट्रको एउटा चाहिँ एक किसिमको अभिभावकै रूपमा हामीले लिने गरेको छ, र संयुक्त राष्ट्रसङ्घबाट हामीले चाहिँ जुन अन्तर्राष्ट्रिय पहिचान हामीले पाएको छ, त्यसै गरी विश्व मामिलामा हामीले जुन सक्रियता देखाएको छ त्यसलाई एउटा ठुलो संस्थाको रूपमा हामीले त्यसलाई अब त्यसको बडापत्रमा ठुलो हाम्रो आस्था राखेका छौँ, एउटा त्यो भाग हो। अर्को सँगसँगै हामीले संयुक्त राष्ट्रसङ्घमा के गर्यौँ भने दुई तिनवटा कुराहरू यहाँलाई मैले निवेदन गरौँ। हामीले चाहिँ मतलब संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अस्थायी सदस्य दुईपटक निर्वाचित हुने मौका पायौँ, एकचोटि 1969-70 लागि, एकचोटि चाहिँ हामी 1988-89 लागि त्यो हामीले पायौँ। र त्यसै गरी हामी संयुक्त राष्ट्रसङ्घका विभिन्न सङ्घ संस्थामा विभिन्न समितिहरूमा हामीले चाहिँ सक्रियतापूर्वक काम गरिराखेका छौँ। 71 यो भयो। अब अर्कोतिर यहाँलाई मैले के निवेदन गरौँ भने संयुक्त राष्ट्रसङ्घको हामीले शान्ति सेनामा हामीले भाग लिएका छौँ, हामी सबैभन्दा ठुलो शान्ति सेनामा जाने सदस्य राष्ट्रहरू मध्येमा पर्छौँ, र धेरै वर्ष यसमा हामीले युएन पिस किपिङ फोर्सेसमा हामीले चाहिँ कन्ट्रिब्युट गरिरहेका छौँ, त्यो एउटा भयो। र सँगसँगै संयुक्त राष्ट्रसङ्घको नेपालको विकासमा पनि त्यसले एउटा साझेदारीको रूपमा त्यसले सहयोग गरिरहेको छ। र एक दुईवटा कुरा जस्तो हामीले एउटा के बुझ्नुपर्ने कुरा छ भने संयुक्त राष्ट्रसङ्घ आदर्शको रूपमा र व्यवहारको रूपमा कहिले पनि फरक पर्छ। यहाँले अघि भनिसक्नुभयो अब कस्तो भएको छ संसारमा के भएको छ भन्ने कुरामा चाहिँ अब यसमा के छ भने इन्टरनेसनल सिस्टमलाई के भनिन्छ भने यो एक प्रकारको अब असमानता बिचको एउटा संस्था एउटा व्यवस्था हो, किनभने इन्टरनेसनल सिस्टममा इन्टरनेसनल अर्गनाइजेसन्समा इन्टरनेसनल रिलेसन्समा कतिपय कुरा चाहिँ एउटा निर्णय हुन्छ क्या, तपाईँको सबै कुरा समान भन्ने हुँदैन, यसको शक्ति राष्ट्रहरूको भूमिका तपाईँको पहुँच कस्तो छ तपाईँको स्वार्थले धेरै कामहरू गर्छ यी कुराहरू यसमा निहित हुन्छ। त्यसै गरी हामीले संयुक्त राष्ट्रसँग जसरी आदर्शक रूपमा लिएका छौँ हाम्रो संयुक्त राष्ट्रसँगको केही तिता मिठा अनुभव पनि भएको छ, जस्तो हामीले युनाइटेड नेसन नेपाल जुन हाम्रो स्थापना भयो अन्मिन भन्छौँ हामी ओएसएसआर भन्छन् मानव अधिकारको अफिस कार्यालय यहाँ बस्यो र एउटा चाहिँ अब यसलाई तपाईँको संयोगको कुरा हो दुवै भएको बेलामा खास गरी त्यो संस्थापन भइसकेपछि नेपालमा भइसकेपछि उसलाई हटाउने बेलाको चाहिँ कार्यमा कसरी उनीहरूलाई विदा गर्ने भन्ने एउटा ठुलो एउटा चाहिँ च्यालेन्जको रूपमा आएर हामीले त्यसलाई फेरि विदा गर्न त्यतिकै गाह्रो भयो। त्यसले गर्दा कहिलेकाहीँ के हुन्छ के भनिन्छ भने मान्छेहरूले जसरी संयुक्त राष्ट्रसङ्घलाई प्रवेश गराउन सजिलो छ त्यसलाई विदा गर्न उत्तिकै गाह्रो छ पनि भन्ने गरिन्छ। अरू केही प्रश्न छ भन्नु होला?
हजुर, जस्तो अब यहाँले जुन यो 70 वर्षको यात्रालाई एक हिसाबले अहिले उल्लेख गर्नुभयो, हाम्रो उतार चढ़ावको सन्दर्भ अलिकति उल्लेख गर्दा 1955 डिसेम्बर 14 आजसम्म यो 70 वर्षमा हामी कुन अवस्थामा छौं त, हाम्रा चाहिँ प्रवृत्तिहरू र हाम्रो चाहिँ भनौँ न यहाँले निकै महत्वपूर्ण एउटा सन्दर्भ उल्लेख गरिसक्नुभयो कि यो असमानता बीचको संस्था हो, अब यो संस्थामा हाम्रो प्रभुत्व भनौँ एक प्रकारले हाम्रो उपस्थिति भनौँ दरिलो हुँदै गएको छ या हामी कमजोर देखिँदै गएका छौँ?
अब यसलाई यसरी दिउँ, यसलाई हामीले कसरी दिउँ भने यो परराष्ट्र नीति भनेको गाह्रो नीतिकै विस्तार हो। जबसम्म तपाईँको गाह्रो व्यवस्था बलियो हुँदैन त्यो बेला चाहिँ परराष्ट्र नीति बलियो हुने कुरा आएन, पहिलो कुरा त्यो भयो। त्यो हिसाबमा चाहिँ यहाँले सङ्केत गर्नुभएको कुरामा चाहिँ खास गरी म यहाँलाई के निवेदन गरौँ भने अब हामी कहाँ जुन राजनीतिक अस्थिरता भइरहेको सरकारहरू धेरै परिवर्तन भइरहने, तपाईँले परराष्ट्र मन्त्रीकै परिवर्तन हेर्नुभयो भने 110-112 कति पुगिसकेको छ अहिले है, अब एउटा चाहिँ लाजै मर्नु छ एक किसिमले भन्ने हो भने अब त्यो प्रष्ट शब्द गर्दाखेरि त्यही अब सरकारहरू परिवर्तन भइरहने, परराष्ट्र मन्त्री परिवर्तन भइरहने र यदा कदा कस्तो सङ्केत पाइने भने यो हामी चाहिँ राष्ट्रिय परराष्ट्र नीति भन्दा पनि दलीय परराष्ट्र नीतिमा पुग्न जान्छन् कि भने जस्तो पनि यताउता सङ्केत पाइन्छ, त्यो सनक पाइन्छ। हुन त हामीले मोटामोटी रूपले हामीले आफ्नो असङ्गलन चरित्र हाम्रो आफ्नो स्कुले गरिराखेकै छौँ, एउटा त्यो समस्या भयो। अनि दोस्रो समस्या हाम्रो के छ भने अलिकति हाम्रो एउटा परराष्ट्र नीतिलाई चाहिँ हामीले त्यसलाई व्यवहारमा चाहिँ के गर्यौँ भने कता कता हामीले एउटा चाहिँ औपचारिकतामा गयौँ कि भने जस्तो मलाई अनुभव हुन्छ, किनभने यो मैले यहाँलाई निवेदन गरौँ जथा अघि राजदरो नीति गर्ने राजदरो तपाईँलाई अहिले हालसालकै कुरा भनिहालौँ, जो पनि राजद गर्न खोज्ने र हामीले चाहिँ उपयुक्तताको आधारमा भन्दा पनि आफ्नो हिसाबले राजदूत बनाउने र राजदूत चाहिँ एउटा के हो भने एउटा परराष्ट्र सञ्चालन एउटा महत्त्वपूर्ण कडी हुन्छ, अब त्यसलाई त्यो संस्थालाई हामीले साह्रै धेरै डिभ्यालुएसन गरिदिउँ, त्यो एउटा चाहिँ हाम्रो कमी कमजोरी भएर छ। र सँगसँगै हामी अलिकति त्यस्तो जस्तो यहाँलाई उदाहरण दिउँ, अब हामीले जुन संयुक्त राष्ट्रसङ्घको संस्था भएपछि हामीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएको सहभागिताको जुन छ इतिहास छ त्यो तपाईँले हामीले पल्टायौँ भने नि हामीले हेर्नुहोस् अब राजा महेन्द्र एकपटक गएको छ, उहाँको एकपटक भिजिट भएको छ, त्यो पनि डेलिगेसनको लिडर भएर होइन, त्यो अमेरिकाको भ्रमणको सिलसिला उहाँले अर्डर्स गरेको छ एउटा, राजा वीरेन्द्रले 300 शासनमा एकपटक पनि गएको छैन, त्यसपछि प्रधानमन्त्री बिपी कोइरालाले यसरी सम्बोधन गर्नुभएको छ, किनभने त्यो 1960 15 अधिवेशन थियो, त्यसमा चाहिँ विश्वका राष्ट्राध्यक्षहरू आउने स्पेसल भन्ने हिसाबले के थियो, र त्यसै गरी अब तपाईँको मन्त्री परिषदका अध्यक्ष डाक्टर तुलसी सिकिरी एकचोटि जानुभएको छ, नत्र पनि के छ भने लामो समयसम्म हामीले मन्त्री अथवा चाहिँ राजदूत सुझाव गर्ने अहिले पछिल्लो वर्षमा के हो भने प्रधानमन्त्री नगै हुँदै हुन्न कि क्या हो, हामी त जानै पर्छ भन्दा भन्दै अहिले यो पटक त जानु भएको छैन सामान्य प्रधानमन्त्रीज्यू, नत्र अघिल्लो पटक नगै नहुने र निर्वाचन गराउन आएको सरकार अघिल्लो सरकारको पनि त्यहाँ पुग्नै पर्ने, त्यही भएर हाम्रो केही संख्या धेरै जाने मान्छे जाने काम भन्दा पनि बढ्दा चाहिँ मात्र संख्या जाने, यसले गर्दा के भने हामीले त्यसलाई खालि एउटा रीतमा मात्रै पुर्याएको थियो औपचारिकता मात्र राख्यौँ कि भन्ने एउटा मलाई पनि शङ्का हुन्छ। अब जहाँसम्म तपाईँको ओभरअल प्रश्न छ हाम्रो संयुक्त राष्ट्रसङ्घप्रतिको आस्था संयुक्त राष्ट्रसङ्घप्रतिको हाम्रो सहभागिता त्यो जारी छ र आगामी वर्षमा पनि त्यो अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ।
जस्तो अब राष्ट्रसङ्घको हामीले कुरा गरिरहँदा हाम्रो कूटनीति, परराष्ट्र मामिला, परराष्ट्र सम्बन्धको प्रभाव यहाँले अघि एक राष्ट्रसँग जोडे जस्तै हामीले अन्य मुलुकहरूसँग कसरी सम्बन्ध स्थापित गर्न सक्छौ त्यसले पनि राष्ट्रसंघको हाम्रो भूमिकालाई पक्कै तय गर्छ होला। पछिल्लो दिनमा हाम्रो परराष्ट्र सम्बन्ध कूटनीतिका बारे विभिन्न खाले टिप्पणीहरू भइरहेका छन्। यहाँले शुरूमै भन्नुभयो कि हामी पञ्चशीललाई चाहिँ सिद्धान्त मानेका छौं तर व्यवहार हाम्रो कता कता गयो, राष्ट्रिय अथवा राष्ट्र मुलुक हुनुपर्नेमा कहिलेकाहीँ दल पो भयो कि भनेर यी प्रश्नहरू उठिरहँदाखेरि हाम्रो परराष्ट्र मामिला, परराष्ट्र सम्बन्ध, कूटनीतिको विकास कसरी भइरहेको छ, कसरी हामी अगाडि बढ़िरहेका छौं?
मैले यहाँलाई अघि पनि निवेदन गरिसकेँ के छ भने यो परराष्ट्र मामिला एउटा विशिष्टीकृत विषय हो, यसमा तालिमको जरुरी हुन्छ, अध्ययनको जरुरी हुन्छ, सबै कुरा जरुरी हुन्छ। तर हामीले केही समय अगाडि केही वर्ष यतादेखि चाहिँ हामीले के बनाइदियौँ भने राजदूतको नियुक्ति जसलाई गरे पनि हुने, दलीय आधारमा, व्यक्तिको आधारमा, अब पहुँचको आधारमा हामीले गर्न थाल्यौँ। यसको मतलब राजनीति नियुक्ति गर्नै हुन्न भन्ने मेरो भनाइ होइन, तर के भने उपयुक्तताको आधारमा गर्नु पर्यो, त्यो मान्छे योग्य हुनु पर्यो, सक्षम हुनु पर्यो, त्यसमा चाहिँ साफ भएको जानेको मान्छे हुनु पर्यो। जसरी मान्छेलाई अगाडि भाग पुर्याउनु, भाग भन्दा पुर्याउनु वा दलीय हिसाबले गर्नु भएन, त्यो गरिँदा के हुन्छ भने अब आउने सरकारको लागि विश्वास हुँदैन। र फेरि जस्तो अब कतिपय आलोचना गरिन्छ कि सबै सरकार फेरिन साथ किन राज्य परिवर्तन हुन्छ भन्ने एउटा भनाइ छ। त्यसमा के गर्छ, त्यसमा मेरो के भनाइ छ भन्नु छ भने अब राजनीति चाहिँ संसारमा एउटा कस्तो खालको चलन, एउटा त राज्यको राजनीति एक प्रकारले करी करी त्यो अन्त भइसकेका छ। अमेरिकाको एउटा उदाहरण छोडेर त्यहाँ केही प्रतिशत मानिसहरूलाई राष्ट्रपति नियुक्ति गर्ने चलन छ, तर त्यसमा पनि उपयुक्तता हेरेर सिनेटको भेरिफिकेसन हुन्छ, सबै हुन्छ, तर अन्त संसारमा काहीँ पनि चलन छैन। तर हामी चाहिँ धेरै राजनीति गर्छौँ र हाम्रो प्रमुख राष्ट्रहरूमा राजनीति हुन्छ। अब यहाँलाई अहिलेकै उदाहरण दिउँ, भर्खरै तपाईँको फिर्ता भएका राजदूतहरू तपाईँले हेर्नुभयो भने संयुक्त राष्ट्रको सुरक्षा परिषदका पाँचवटा स्थायी सदस्यमा चारवटा स्थायी सदस्यबाट चाहिँ कहाँ राजदूतहरू फिर्ता हुनुभएको छ। त्यसरी दुईवटा मेजर कन्ट्री चाहिँ जर्मनी र जापानका राजदूत फिर्ता हुनुभएको छ। अब त्यसैबाट के देखिन्छ भने हामीले पठाउने राजदूतहरूको पनि हालत त्यस्तै छ। र अर्कोसँग चाहिँ अर्को एउटा संसारभर मान्यता एउटा के छ, एउटा स्थापित मान्यता के छ भने राजनीति नियुक्ति भएका राजदूतहरूले सरकार प्रति नजर छोड्ने चलन छ। तपाईँले भारतमै हेर्नुभयो भने एउटा कता भएको चाहिँ हुन्छ नि, हाम्रो त यस्तो छैन, त्यो चलन छ। यतातिर हाम्रो मान्छे पनि बसिरहने किनभने त्यसलाई त्यो त्यो सम्बन्धित सरकारको त्यो विश्वास पनि त्यसले इन्जोय नगर्ने, अनि हुँदाहुँदा हाम्रो एउटा कस्तो संयन्त्र कस्तो भयो भने त्यो राजदूत कसको, व्यक्तिको, दलको अथवा कुनै एउटा फ्याक्सनको, त्यो त्यो अवस्था एकातिर थियो। अर्कोतिर के भयो भने पराष्ट्र मन्त्री परिवर्तन भयो भने, पराष्ट्र मन्त्री परिवर्तन भइसकेपछि के भने राजनीति नेतृत्व दिन त पराष्ट्र मन्त्रीले हो, अब त्यो पनि परिवर्तन भएर नि, र त्यसमा पनि अहिले विगतका केही समयदेखि के देखिन आँटेको छ, कृत्रिम के भएको छ भने त्यहाँ पनि हामीले पहिला पहिला के चलन थियो भने हामीले जति पनि पराष्ट्र मन्त्रीहरू नियुक्ति गर्थ्यौँ त्यो एभाइलेबल म्यान पावरमा बेस्ट मान्छे नै खोजेर ल्याउँथेन, हाम्रो पहिलेदेखि चलन त्यही नै हो। आज पनि त्यसमा पनि अलिकति केही कमी आएको हो कि भन्ने खालको शङ्का भइरहेको छ। यी विभिन्न कारणले गर्दाखेरि त्यो छ। र त्यसै गरी परराष्ट्र
मन्त्रालयको
सचिव भइसकेका हुनाले
हजुर प्रवृत्ति भन्दा पनि
परराष्ट्र मन्त्रालयको संरचनामा पनि कतिपय कुरामा सुधार गर्नुपर्ने कुराहरू र हामीले सिक्नुपर्ने तालिम लिनुपर्ने कुराहरू धेरै छ।
डाक्टर साहब, अब यसको यो जुन प्रवृत्ति यहाँले उल्लेख गर्नु, यसले नतिजा चाहिँ कस्तो ल्याएको छ अलिकति त्यसमा पनि केन्द्रित हौ न। जस्तो हामी हाम्रो प्रभाव भनौँ न, हिजोको दिनमा यस्तो चाहिँ प्रतिकूलताका बेला पनि हामीले इजरायललाई मान्यता दिन सकेका थियौं, अथवा हाम्रो एउटा विश्व मञ्चमा एउटा कहीँ न कहीँ उपस्थिति दरिलो मानिन्थ्यो। आजको दिनमा प्रवृत्ति यहाँले भनिहाल्नुभयो, प्रवृत्तिका कुरामा फेरि नजाउँ, त्यसले यो प्रवृत्तिले अथवा हाम्रो यो असन्तुलनले कहीँ न कहीँ भनौँ, यसलाई समग्रमा असन्तुलन भन्ने शब्द प्रयोग गरौँ, यसले नतिजालाई चाहिँ कस्तो प्रभाव पारेको छ, हाम्रो उपस्थितिलाई कसरी चाहिँ खुम्च्याएको छ अथवा के छ?
यसले हाम्रो क्रेडिबिलिटीमा ठुलो असर गरेको छ, किनभने जुन किसिमको क्रेडिबिलिटी थियो हाम्रो, अब तपाईँको मैले अहिले नै भनिहालेँ, तपाईँको अब राजदूतले देशको त्यसै गरी सरकारको प्रतिनिधित्व गर्छ, त्यसले गर्दाखेरि अब राजदूतको नियुक्तिमा विचार गर्नु पर्यो। त्यसै गरी तिमीको नीति नियम बनाउँदाखेरि पनि एउटा कस्तो भने दलीय हिसाबले जानु भएन, हामीले के हुनु पर्यो भने राष्ट्रिय सोच हुनु पर्यो। तपाईँले छिमेकी राष्ट्रहरूमा हेर्नुभयो भने कतिपय देशमा के हुन्छ भने अब सरकार परिवर्तन हुन्छ, दल परिवर्तन हुन्छ, यो स्वाभाविक प्रक्रिया हो, तर के छ भने परराष्ट्र नीति परिवर्तन हुँदैन, किन परराष्ट्र नीति देशको राष्ट्रिय हितमा जोडिएको हुन्छ, राष्ट्रिय हितमा जोडिएको चिज भए हुनाले त्यो चाहिँ एउटा एक किसिम निरन्तरता हुनुपर्छ, एउटा पाठ त्यो भयो। दोस्रो कुरो के छ भने परराष्ट्र नीति आफै अलिकति कन्जर्भेटिभ विषय हो, यो चाहिँ तपाईँको त्यति सजिलोसँग परिवर्तन हुँदैन, परिवर्तन केही न केही हुन्छ, तर के छ भने कन्टिन्युटी प्लस चेन्ज हुन्छ, यसको चाहिँ वर्ता निरन्तरतामै जान्छ, किनभने राष्ट्रिय स्वार्थ निरन्तर रहन्छ, राष्ट्रिय स्वार्थ परिवर्तन नहुने हुनाले सकसमा यो चाहिँ त्यो तपाईँको परिवर्तन हुँदैन। केही कुराहरू त परिवर्तन अवश्य हुन्छ किनभने समय परिस्थिति अनुसार परिवर्तन हुन्छ। अब अहिलेको अवस्थामा के भने जुन किसिमको सँगसँगै टेक्नोलोजीको डेभलपमेन्ट भएको छ, त्यस कारण चाहिँ हामीले राज्यवासहरू पनि चुस्त बनाउनु पर्यो, राज्यहरूको नियुक्ति पनि त्यही हिसाबले हेर्नु पर्यो। त्यसै गरी हामीले नीति निर्माण गर्दाखेरि पनि एउटा कस्तो हुनु पर्यो भने अब अहिले जुन किसिमको चाहे सिभिल सोसाइटी भन्नुहोस्, चाहे प्रेस भन्नुहोस्, चाहे तपाईँको बौद्धिक समुदाय भन्नुहोस्, त्योसँग पनि एक प्रकारले हामीले चाहिँ एउटा चाहिँ स्थानीयता राख्दै जानु पर्यो, त्यसमा चाहिँ लिगाजोग राख्नु पर्यो, कोअर्डिनेसन राख्नु पर्यो, यो गर्दै गएपछि आखिर बनाउनु त हामीले नै हो नि, जसरी बाहिरको मान्छेले आएर हाम्रो पार्टी बनाउँदैन, त्यही हिसाबले हामीले अगाडि बढ्दै जानुपर्छ। र मलाई के लाग्छ भने संयुक्त राष्ट्र संघको संस्था हामीले प्राप्त गरेको आज 70 वर्ष पुग्ने बेलामा यसले चाहिँ हामीलाई अझ नयाँ ऊर्जा देला भन्ने लाग्छ, किनभने त्यो बेलामा परराष्ट्र सचिव नरप्रताप थापा हुनुहुन्थ्यो, उहाँले चाहिँ रेडियो सन्देश दिनुभएको थियो, तपाईँको रेडियो नेपाल मार्फतै सन्देश दिनुभएको थियो र हामीले के आकाङ्क्षा राख्छौँ, संयुक्त राष्ट्रप्रति हाम्रो के आस्था छ भन्ने कुरा रेडियो नेपालमा नै भन्ने चलन थियो, त्यो बेलामा टेलिभिजन थिएन, हरहरू थिएन, त्यो हिसाबले उहाँले भन्नुभएको थियो। त्यो हिसाबले हामीले त्यसको लगत्तै बनेको सरकार सङ्घर्ष आचार्यको सरकार हो, त्यसले पनि परराष्ट्र सम्बन्धलाई विस्तार बढाउन सहयोग गर्यो, त्यसपछि अरू अरू माझी सरकारहरू विभिन्न एमएलए सरकार भन्नु, त्यसपछि पछि पञ्चायतकै सरकार भयो, त्यसले गर्दाखेरि अहिले आएर हाम्रो चाहिँ धेरै राष्ट्रसँग हाम्रो सम्बन्ध बढेको छ, संयुक्त राष्ट्रसँगको अधिकांश राष्ट्रसँग हामीले सम्बन्ध बढाएका छौँ र खास गरी हाम्रो प्राथमिकता छिमेकी राष्ट्रहरू, अब ठुला राष्ट्रहरू र हाम्रा दाता राष्ट्रहरू, खास गरी हाम्रो चाहिँ डेभलपमेन्ट पार्टनरहरूसँग हाम्रो जुन सम्बन्ध छ त्यसलाई अझ अघि बढाउनुपर्छ र त्यसलाई चाहिँ हामीले प्रायोरिटी दिनुपर्छ, किनकि परराष्ट्र सम्बन्धले प्रायोरिटी पाउनुपर्छ। कता कता हामीले के पाउँछौँ भने परराष्ट्र सम्बन्ध भनेको आरसै भएको हो कि होइन भने जस्तो खालको देखिन्छ है, त्यो पनि भए जस्तो कता कता फिलिङ हुन्छ, किनभने यो एउटा राजनीति हागी हुनु भएन र यसलाई चाहिँ के छ भने
हजुर हामी अन्तरसंवादमा छौँ। आज संयुक्त राष्ट्र संघ दिवस सन् 1945 अक्टोबर 24 संयुक्त राष्ट्र संघको स्थापना भएको हो। नेपालले सन् 1955 डिसेम्बर 14 संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको 70 वर्ष करिब पूरा भएको छ। संयुक्त राष्ट्र संघ दिवसका सन्दर्भमा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, राष्ट्रसंघ लगायतबारे कुराकानी गरिरहेका छौं। हामीसँग पूर्व परराष्ट्र सचिव एवं परराष्ट्र मामिलाका एकजना विज्ञ डाक्टर मदन कुमार भट्टराई कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब, अब यो जुन पछिल्लो अलिकति खुलस्त शब्द यहाँले प्रयोग गर्नुभयो, खुलस्त भएरै पछिल्लो समयमा छलफल गर्नुपर्ने अवस्था छ, यसअघिको सरकारको विस्थापन भनौं, आन्दोलन भनौं, यसमा चाहिँ कहीँ न कहीँ राष्ट्रिय शक्तिहरूको जनस्तरको असन्तुष्टिको कुरासँगै अन्तर्राष्ट्रिय चलखेलहरूको विषय पनि चर्चामा छ। त्यसमा खास गरी हामीले चाहिँ हाम्रो परराष्ट्र सम्बन्धलाई, कूटनीतिलाई सही ढंगले ट्याकल गर्न नसकेका कारण यसो भएको हो भनेर विज्ञहरूले भनिरहनु भएको छ। उदाहरणका लागि भारत र चीन हाम्रा दुई छिमेकी जोसँग चाहिँ भौगोलिक, सुरक्षा, व्यापार लगायतका सम्बन्ध छ, त्यसै गरी अमेरिका सहितका विश्वशक्ति जसको अन्य विभिन्न चाहिँ स्वार्थहरू पनि नेपालमा छ, यी कहीँ न कहीँ यसलाई चाहिँ हामीले व्यवस्थापन गर्न सकेनौं भन्ने कुराहरू अहिले चलिरहँदा यहाँको अनुभवले के भन्छ? हाम्रो चाहिँ पञ्चशीलमा आधारित हाम्रो परराष्ट्र नीति चाहिँ अलिकति धुमिलिएको हो कि, अथवा जसरी अहिले चर्चा भइरहेको छ यो चर्चाको भित्रका कुराहरू के हुन् खासमा?
यहाँले बडो राम्रो प्रश्न ल्याउनु भयो, यहाँलाई धन्यवाद। पहिलो कुरो मेरो भनाइ के छ भने हाम्रो अलिकति बानी के भयो भने हामी आफ्नो गाह्रस्थ समस्यालाई सुल्झाउन आफू नसक्ने वा त्यसमा हामी राम्रोसँग नलाग्ने र दोष बाहिरलाई लाग्ने त्यो एउटा हाम्रो बानी पनि छ, एउटा कुरा त्यस कारण चाहिँ यसमा पहिला हाम्रो हाउस अर्डर पनि राख्नु पर्यो। हामी आफ्नो हाम्रो पुरानो उखान छ, नेपाली पुरानो उखान छ, आफ्नो थैली बन्द गर्नु, बाहिरलाई चोर्नु दोष नलाउनु भने जस्तै, त्यस कारण अरूलाई दोष लाउनुभन्दा पहिले आफै हामी सङ्गठित हुनु पर्यो। हामी आफै अब एउटा विचार गर्नुहोस्, यत्रो पढे लेखेर आएको, यत्रो भइसकेको बेलामा पहिले हाम्रा पुर्खाहरूले एकदमै अध्ययन नगरिकन, केही पनि नगरिकन अनपढहरूले त त्यस्तो गरेर ल्याए, त्यस्तो सुन्दा बताए भने अहिले यत्रो पढेदेखिको विज्ञान प्रविधिको विकास भएको संसारको विकास भएर हामीले गर्न सकिन्छ भन्ने कुरा हुँदैन एउटा कुरा त्यो. अब जहाँसम्म तपाईँले स्पेसिफिक प्रश्न ल्याउनु भयो छिमेकी राष्ट्रहरू खास गरी हेर्नुहोस् हामीले प्रायोरिटी दिने भन्ने कुरो चाहिँ भारत चिन जस्तो छिमेकी राष्ट्रहरूलाई नै दिनुपर्छ. त्यसपछि हाम्रा ठुला राष्ट्रहरू आउलान् हाम्रा चाहिँ विकासमा सहयोग गर्ने राष्ट्रहरू आउलान् विभिन्न राष्ट्रहरू आउँछन् हाम्रा छिमेकी राष्ट्रहरू आउँछन् विभिन्न राष्ट्रहरू आउँछन्. यसमा के हुनु पर्यो म चाहिँ के भन्छु भने भारत चिन जस्ता राष्ट्रसँग हाम्रो निरन्तर हाम्रो डायलगको प्रक्रिया हुनुपर्छ. हामीले वर्षको एकपटक एउटा रेगुलर डायलग गरे पनि हुन्छ तर त्यो डायलग हाम्रो के हुनु पर्यो मलाई अलिकति आफैलाई चित्त नबुझेको छ. एउटा परराष्ट्र सम्बन्धको एउटा विद्यार्थीको नाताले के छ भने हामी अब एउटा पृथ्वी मण्डल जान पर्यो भने हामी डुङ्गुर मान्छे बोकेर जान्छौँ मानव जन्ती जन्ती बाख्रा खाने हाम्रो गाउँतिर पहिले चलाउँछ त्यस्तै हामी जान्छौँ. बिजनेस टाइपको हुनु पर्यो संसार परिवर्तन भइसक्यो एक दिनै भ्रमण गरौँ न जस्तो भारत जानु छ भने हामी एक दिनै भ्रमण गरौँ बढीमा दुई दिन भ्रमण गरौँ तिनजना त्यसै गरौँ र जाने चाहिँ सम्बन्धित मान्छे मात्रै जाउँ क्या जथावादी मान्छे थुप्रो लिएर अब पाँच सातजना आठ सातजना जाउँ त्योभन्दा बढी किन जानु पर्यो हामी लाभा लस्कर लिएर जान्छौँ सुरक्षादेखि दुनियाँ राख्छौँ त्यसले गर्दा के भने खर्च पनि बढी हुन्छ र खास गरी फोकस हुँदैन त्यसले गरी फोकस हिसाबले जाउँ न हामीले अल्टरनेट हिसाबले भ्रमण गरौँला भारत र चिनसँग हामीले एउटा डायलग मेकानिजमै राखौँ त्यो गर्यो भने के हुन्छ भने आखिर हामीले के छ भने छिमेकी राष्ट्रमा तपाईँले अङ्गित गर्न खोज्नुभएको समस्याहरू आउला केही कुराहरू आउला त्यसलाई कसरी गर्ने त भन्दाखेरि डायलगकै माध्यमबाट गर्ने हो नि त डायलगकै माध्यमबाट सुल्झाउने हो त्यसले कसरी चाहिँ हाम्रा समस्याहरू एकअर्कामा एउटा समस्याप्रति चाहिँ समझदारी बढाउने हो त्यही नै गर्ने हो नि यी कुराहरूमा अलिकति हामीले परिवर्तन गर्नु जरुरी छ. अब जहाँसम्म धुलमिल भएको भन्नुभयो मलाई जहाँसम्म लाग्छ विस्तृत हिसाबले हाम्रो परास्ट धुलमिल त भएको छैन तर अब यही भनिहाल्यो नि तपाईँको कहिलेकाहीँ के हुन्छ भन्नुभयो भने तपाईँले कुटनीति ह्यान्डल गर्दाखेरि जुन किसिमको राजनीति सन्देश दिनुपर्ने हो त्यसमा तपाईँको बेला बेलामा हामी चुप्छौँ कसरी चुप्छौँ भने या त हाम्रो बेला बेलामा सरकार परिवर्तन भएर चुप्छन् परराष्ट्रमन्त्री परिवर्तन भएर चुप्छन् प्रधानमन्त्री परिवर्तन भएर चुप्छन् तर हामी के छ भने हाम्रो एउटा हामीले बुझ्नु पऱ्यो के भने हामीले तालिम हरेक क्षेत्रले चाहिन्छ रिप्रेसर्स हिसाबले हामीले ओरिएन्टेसन चाहिन्छ हामी होमवर्क गतिलो गर्दैन त्यसमा गृह कार्य गतिलो गर्नु पऱ्यो र गृह कार्य अनुसार बढ्नु पऱ्यो त्यो गर्दाखेरि मलाई म पनि नेपालको परराष्ट्र नीतिप्रति आशावादी छु.
जस्तो भनौँ न अब समस्या अलिकति चाहिँ केलाउनै पर्यो किनभने हामी समाधान हामीसँग हामीले निकाल्नै पर्ने हुन्छ सधैँ यही अवस्थामा पनि रहन सक्दैनौँ. उदाहरणको लागि संविधानको विषयलाई लिएर भारतले केही असहमति राखेको विषय छ त्यो राजनीतिक विषय हो यद्यपि यहाँसँग मैले कूटनीतिको त्यो भित्रको कूटनीतिको अन्तर्य मात्रै बुझ्न खोजेको. अर्कोतिर पछिल्लो समयमा दक्षिण कोरिया जापान जस्ता देशहरू पनि अलिकति हाम्रो कूटनीतिलाई लिएर होइन हामी यति वर्षदेखि नेपाललाई सहयोग गरिरहेछौँ तिमीहरूले हाम्रो सामान्य कुराहरू पनि बुझिदिएनौ अन्तर्राष्ट्रिय रूपबाट हामीले विरोध गरिरहेका शक्तिहरूसँग तिमीहरूले गएर हात मिलायो जबकि तिमीहरूको त्यहाँ भौगोलिक स्वार्थ पनि छैन सुरक्षा स्वार्थ पनि छैन अन्य स्वार्थ पनि छैन भनेर टिप्पणी गरे रे भनेर जुन चर्चामा छ नि अब यस्तो विषयहरूलाई कसरी मिलाउने यहाँहरू जस्तै विद्वानहरूले यो विषयलाई मिलाऊ भनेर जनस्तरबाट पनि हामीले त्यसका लागि कहीँ न कहीँ जनस्तरमा पनि यो अवस्था यस्तो हो हाम्रो मुलुक यहाँ छ हामीले योसँग यसरी चाहिँ सम्बन्ध गाँच्नुपर्छ भनेर त यहाँहरू जस्तै विज्ञहरूले भनिदिनु पर्यो होइन
यसो भन्ने एउटा कुरा यहाँ सानो करेक्सन गरौँ विद्वान र विज्ञ मैले आफूलाई मान्दिनँ होला यहीबाट विद्यार्थीको होला कुटनीतिको विद्यार्थी मात्रै हो. अब मैले यहाँलाई एउटा निवेदन के मैले गर्छु भने अघि नै मैले भनिहालेँ यी विभिन्न कुराहरू के कारणले हुन्छ भने एउटा राम्रो ओरिएन्टेसन नभएर हाम्रो नीतिमा ओरिएन्टेसन नभइकन कहिलेकाहीँ हामी बग्दिन्छौँ क्या. हाम्रो के छ भने तपाईँको कि त ज्ञान हुनु पर्यो आफैलाई ज्ञान भइसकेपछि पनि निरन्तर यसमा चाहिँ के छ त हाम्रो यसको चाहिँ प्रस एन्ड कन्सेप्ट चाहिँ पक्ष विपक्ष कुराहरू के छन् त भन्ने कुरा हामीले लाग्नु पर्यो. हाम्रो ऐतिहासिक हिसाबले के छ त हाम्रो नीति अहिलेसम्म हामीले कसरी अवलम्बन गरेका छन् हाम्रो राष्ट्रिय स्वार्थ कहाँ छ यी सबै कुराहरूको राम्रोसँग चाहिँ सूक्ष्म अध्ययन नभइकन हाम्रो धेरै चाहिँ भ्रमणहरूको तालिका कसरी हुन्छ भने अन्तिम अवस्थामा चाहिँ गर्ने अब कुराकानी गर्ने जसलाई डुल्नको लागि डुल्ने भने जस्तो खालको छ क्या हाम्रो भ्रमणहरू. त्यसले गर्दाखेरि चाहिँ त्यसले के हो भने हेडलाइन्स लिने प्रेसमा जाने प्रेसले चाहिँ यसो आएको छ भन्ने मैले प्रेससँग समन्वय गर्नुपर्छ भनिरहेकै छु अहिले पनि नजाने भए होइन तर के होस् भने प्रचारको सामग्री बनाउनु भएन हाम्रो राष्ट्रिय स्वार्थलाई बिचमा राख्नु मनमा राख्नु पर्यो र त्यो अनुसार अगाडि बढ्नु पर्यो. त्यो गर्यो भने अब छिमेकी राष्ट्रहरूमा यता कता आउने असमदारी पनि त्यसले सुल्झाउन सजिलो हुन्छ र त्यो गर्नको लागि चाहिँ तपाईँको हामीमा सुधारको आवश्यकता छ, त्यो राजनीतिक स्तरमा पनि जरुरी छ, त्यो प्रशासनिक स्तरमा पनि जरुरी छ, त्यो चाहिँ कूटनीतिक स्तरमा कूटनीतिक विषम नियोग स्तरमा पनि जरुरी छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो पूर्व परराष्ट्र सचिव एवं परराष्ट्र मामिलाका एकजना विज्ञ डाक्टर मदन कुमार भट्टराई। आज संयुक्त राष्ट्र संघ दिवस, हामीले संयुक्त राष्ट्र संघ त्यसै गरी नेपालको कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा अन्तर्संवादमा कुराकानी गर्यौं। बिदा दिनुहोस्, नमस्कार।